असतो मा सतगमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार। शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी नेपाली कांग्रेसले आफ्नो शिक्षा विभाग मार्फत राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन तयार पारेको छ। यो प्रतिवेदन तयार पार्नुको उद्देश्य के हो? यो प्रतिवेदन तयार गर्दा के कस्ता कुराहरू समेटिएको छ? यो प्रस्तावित प्रतिवेदनभित्र के कस्ता कुराहरू समेटिएको छ? प्रस्तावित प्रतिवेदन तयार पार्दा संलग्न व्यक्तित्वहरू को को हुन्? यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति हाम्रो सम्पर्कमा हुनुहुन्छ नेपाली कांग्रेसको शिक्षा विभागका सचिव डाक्टर कृष्ण प्रसाद पौडेल। पौडेलज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
पार्टीगत रूपमा यसरी शिक्षा नीतिको प्रतिवेदन तयार पार्नुको यसको पछाडिको उद्देश्य चाहिँ के हो?
यसमा 2048 साल पछाडि जति पनि अब नेपाली काङ्ग्रेसको सरकारहरू बन्यो, सरकार बन्दाखेरि हामी त्योभन्दा अगाडि त हामी चुनावी एउटा प्रक्रियामा जान्छौँ। चुनावी प्रक्रियामा जाँदा जुन घोषणा पत्रमा लेखेका कुराहरू हुँदो रहेछन्, त्यो घोषणा पत्रमा लेखेको कुरा कार्यान्वयन गर्नको लागि चाहिँ त्यो कुरा त्यो महाधिवेशनले नै पारित गर्यो भनेदेखि पार्टी बढी जिम्मेवार हुने रहेछ त्यो कार्यनीति कार्ययोजनालाई कार्यान्वयन गर्नको लागि, लागू गर्नको लागि। र हामीले यो शिक्षा नीति तयार गर्नुको मुख्य उद्देश्य भनेको यो शिक्षा नीतिलाई जुन हामीले प्रस्तावित गरेका छौँ, अब आउँदै गरेको 14 महाधिवेशनबाट यसलाई पारित गर्ने, 14 महाधिवेशनबाट पारित गरिसके पश्चात आगामी जति पनि हाम्रा चुनावी सरकारहरू बन्छ त्यो चुनावी सरकारमा जाँदाखेरि हामीले एउटा घोषणा पत्र बनाउँछौँ। त्यो घोषणा पत्रमा काङ्ग्रेसको स्पष्ट शिक्षा नीतिको कार्यदेश चाहिँ हामीले तयार गर्छौँ र तत्पश्चात बन्ने नेपाली काङ्ग्रेसको सरकारले हामीले शिक्षा मन्त्री लिँदाखेरि अथवा हामीले त्यो शिक्षा मार्फत कार्यान्वयन गर्दाखेरि त्यसको एउटा गाइडिङ प्रिन्सिपलको रूपमा चाहिँ यो नीतिले काम गरोस् भन्ने उद्देश्यका साथ हामीले यो नीति तयार गरेका हौँ।
पौडेलज्यू, हरेक पार्टीले आफ्नो घोषणा पत्र तयार गर्दाखेरि शिक्षालाई कहीँ न कहीँ समेटिएको हुन्छ र तपाईँहरूको पार्टीले पनि चुनावी घोषणा पत्र तयार गर्दाखेरि शिक्षालाई कहीँ न कहीँ समेटिएको थियो होला। त्यो घोषणा पत्रले त धेरै कुराहरू समेटिएको थियो, फेरि यो शिक्षा नीतिको प्रतिवेदनलाई तयार पार्नुको खास कारण चाहिँ के हो?
हामीले यो शिक्षा घोषणा पत्र भनेको त एक ठाउँमा बसेर दुई चारजना मान्छेहरू बसेर पार्टीसँग सम्बन्धित मान्छे मात्रै बसेर त्यो घोषणा पत्र तयार गर्ने गर्छन्। त्यो घोषणा पत्र चाहिँ त्यो कार्यान्वयन गर्नको लागि पार्टी त्यति बाध्यकारी नहुने रहेछ कि। हामीले अहिलेसम्मको त्यो थुप्रै प्रशस्त उदाहरणहरू हेर्दाखेरि हामीसँग 2046 साल पछाडि बनेका विभिन्न सरकार, हामी त लगभग 30 वर्ष त हामीले त्यो विभिन्न सरकारहरू हेऱ्यौँ, त सरकारका घोषणा पत्रहरू हेऱ्यौँ, तर त्यही कुरालाई हामीले यो प्रतिवेदन मार्फत हामीले महाधिवेशनबाटै पारित गऱ्यौँ भनेदेखि त्यो चाहिँ गाइडिङ प्रिन्सिपल हुँदो रहेछ। महाधिवेशनमा आउने जति पनि प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूको हातमा जान्छ। त्योभन्दा अगाडि हामीले केन्द्रीय कार्य समितिमा छलफल गर्छौँ, त्योभन्दा अगाडि अझ हामीले यो तयार गर्दै विभिन्न विज्ञहरूसँग छलफल गरेर गर्ने भएको हुनाले यसले बढी वाइडर रेन्जमा ठुलो इस्युहरूलाई यसको आवश्यकतालाई समेट्ने भएको हुनाले त्यो उद्देश्यका साथ चाहिँ हामी प्रस्तुत भएका हौँ यसमा।
जस्तो तपाईँहरूको पार्टीको घोषणा पत्र र यो तपाईँहरूको विभागले तयार पारेको शिक्षाको मुद्दामा चाहिँ के फरक छ कि मुद्दा उनी उनी हुन्? यो तपाईँहरूको विभागले तयार पार्यो, त्यो चाहिँ पार्टीको चुनावको बेला घोषणा पत्र तयार पारेको, यी दुईटाको बिचमा फरक के छ?
मुद्दा फरक छन् हजुर, मुद्दा थुप्रै फरकहरू छन्। हामीले यसमा अहिले हामीसँग जुन विद्यमान शिक्षा प्रणाली छ यो शिक्षा प्रणालीलाई नै आमूल रूपमा परिवर्तन गर्नुपर्छ भनेर हामीले यसमा राखेका छौँ। त्यो आमूल रूपमा परिवर्तन गर्नुपर्ने आवश्यकता चाहिँ तीनवटा कुराले चाहिँ म महसुस गराउँदो रहेछ। सबभन्दा पहिलो कुरा चाहिँ हामीले शिक्षा भन्ने बित्तिकै त्यो शिक्षाले समाजलाई चाहिँ रूपान्तरण गर्नुपर्ने रहेछ कि सामाजिक रूपान्तरण गर्नुपर्ने रहेछ। हामीले हाम्रो शिक्षा मार्फत त्यो सामाजिक रूपान्तरण चाहिँ गर्न सकेनौँ। किन सकेनौँ भनेदेखि त हामीले हेऱ्यौँ भनेदेखि हाम्रो देश यति राम्रो छ, यति राम्रो उर्वर भूमि छ, हामीसँग सबै विकासको सम्भावना भएको देश छ हाम्रो देश। तर यो देशमा काम गर्न छोडेर हाम्रो नेपालीहरू चाहिँ एउटा अलिकति उच्च शिक्षा हासिल गरेका मान्छेहरू चाहिँ विदेशतिर गइरहेका छन्, युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा गइरहेका छन् भनेदेखि मध्यम स्तरको शिक्षा पुरा गरेकाहरू चाहिँ मिडल इस्टमा गएर चाहिँ त्यहाँको श्रम बजारमा गएर काम गर्न बाध्य भइरहेका छन्, गइरहेका छन्। त्यो कुरा के ल्यायो भन्दा हाम्रो शिक्षाले गर्दा ल्यायो कि हाम्रो शिक्षा सिपमूलक हुन सकेन, हामीले कुनै पनि स्किलहरू इन्जेक्ट गर्न सकेनौँ, हामीले आफ्नो देशप्रति माया गर्ने, देशको चाहिँ अब सम्मान गर्ने नागरिकहरू उत्पादन गर्न सकेनौँ। त्यो कारणले गर्दा हाम्रो शिक्षाले अलिकति सामाजिक रूपमा चाहिँ रूपान्तरण गर्न सकेन हाम्रो पहिलो कुरा चाहिँ। दोस्रो, शिक्षाले चाहिँ आर्थिक विकास गर्नुपर्ने हुन्छ। मुख्य उद्देश्य भनेको त आर्थिक विकास हुन्छ। कुनै एउटा विद्यार्थी चाहिँ स्नातकोत्तर गरेको छ हाम्रो विश्वविद्यालयबाट, अब धेरै जसो विश्वविद्यालय भनौँ, हाम्रो देशभरि भएको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय छ जसले चाहिँ 80% भन्दा बढी हिस्साहरू चाहिँ त्यसले ओगटेको छ। त्यो स्नातकोत्तर पास गरिसकेको विद्यार्थीहरूमा हामीले स्किलहरू दिन सके।
यो शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन चाहिँ तपाईँहरूको विभागले तयार पारेको हो। तपाईँहरूले तयार पारेको यो प्रतिवेदनको बारेमा सिङ्गो पार्टी कति जानकार छ?
सिङ्गो पार्टी जानकार छ हजुर। यसमा हामीले यो प्रतिवेदन तयार गर्ने बखतमा हामीले 53 चाहिँ विज्ञहरूलाई हामीले उहाँहरूसँग छलफल गरेका थियौँ र त्यो विज्ञहरूबाट छलफल भइसके पश्चात हामीले जुन एउटा सुरुमा बनेको एउटा जुन त्यो इनिसियल ड्राफ्ट थियो, सुरुको ड्राफ्ट थियो, त्यो ड्राफ्ट प्रतिवेदनलाई हामीले 7 प्रदेशमा गएर छलफल गऱ्यौँ। त्यो 7 प्रदेशमा गएर छलफल गर्नुभन्दा अगाडि हामीले यो कुराहरू यसमा राखेका छौँ, यो मुख्य इसेन्सहरू यो आएको छ भनेर हामीले महामन्त्री र अब तत्कालीन सभापति, अहिले त प्रधानमन्त्री हुनुहुन्छ, सामान्य प्रधानमन्त्रीज्यू, उहाँलाई पनि हामीले त्यो बेलामा नै जानकारी गराएका थियौँ। तत्पश्चात हामी 7 प्रदेशमा गएर फिजिकल्ली यसलाई हामीले छलफल गऱ्यौँ, अन्तर्क्रिया गऱ्यौँ प्रत्येक प्रदेशमा गएर। अब यो कोभिडको कारणले गर्दा हामीले प्रदेश 1 र 2 चाहिँ हामी फिजिकल्ली गराउन सकेनौँ, जुम मार्फत गरायौँ। अरू 5 प्रदेशमा चाहिँ हामीले त्यहाँ भएका प्राध्यापक, शिक्षक अनि त्यहाँ शिक्षा क्षेत्रमा काम गर्ने विज्ञहरू उहाँहरू सबैलाई राखेर हामीले छलफल गऱ्यौँ र त्यसरी छलफल गर्दाखेरि नेपाली काङ्ग्रेसको पार्टीले जुन प्रदेशमा जसलाई प्रमुखको हैसियतमा तोकेको छ उहाँलाई चाहिँ प्रमुख अतिथि बनाएर हामीले यो छलफल गरेको हुनाले पार्टीले हामीले गरेका हरेक क्रियाकलापको बारेमा चाहिँ पार्टी जानकार छ। यसमा तत्पश्चात हामीले फेरि यो प्रस्तावित प्रतिवेदन दुईजना जुन हाम्रो महामन्त्री हुनुहुन्छ डाक्टर शशाङ्क कोइराला र पूर्णबहादुर खड्का उहाँहरूलाई हामीले यो प्रतिवेदन हस्तान्तरण गऱ्यौँ। तत्पश्चात फेरि हामीले प्रधानमन्त्रीलाई गएर पनि यो बुझायौँ, हामीले विभागीय सदस्यहरूसहित गएर बालुवाटारमा गएर यसलाई बुझायौँ अनि उहाँसँग अनुमति लिए पश्चात हामीले यसलाई पत्रकार सम्मेलन मार्फत चाहिँ सार्वजनिक गरेका हौँ।
तपाईँले एउटा कुरा के जोड्नुभयो भने हामी 7 प्रदेशमा गएर यो शिक्षा नीतिको विषयमा छलफल गऱ्यौँ र त्यहाँबाट कुराहरू निकालेर ल्याएर यो प्रतिवेदन तयार पार्यौँ भन्नुभयो। खास गरी शिक्षाको विषयमा के भनिन्छ भने माटो सुहाउँदो शिक्षा भएन र त्यसका कारणले गर्दा जो विश्वविद्यालयबाट आउने जनशक्तिहरू हुन्छन् ती चाहिँ बेरोजगार मात्रै भयो भन्ने छ। तपाईँहरूले यो 7 प्रदेशमा घुम्दाखेरि त्यहाँको त्यो माटो सुहाउँदो जनशक्ति तयार पार्नका निम्ति तपाईँहरूको यो नीतिमा कहीँ न त्यो जोड्नु भएको छ?
हामीले जोडेका छौँ। त्यसलाई हामीले कसरी जोडेका छौँ भने मुख्यतः दुईटा कुरा, एउटा चाहिँ हामीले जुन हामीले विद्यालय तहको शिक्षा छ, विद्यालय तहको शिक्षालाई नै हामीले उद्यमशीलतासँग जोड्ने भनेका छौँ। हामीले कक्षा 12 जाँदा नै विद्यार्थीहरू 9 कक्षाबाट 12 कक्षासम्म जाँदा नै उनीहरूलाई 100% उनीहरूलाई उद्यमशील बनाउने र त्यो उद्यमशील बनाउनको लागि हाम्रो त विभिन्न भूगोल छ, विभिन्न क्षेत्र छ, त्यो स्थानीय तहले त्यो भूगोलले आफ्नो आवश्यकताको आधारमा कम्तीमा पनि 2 विषय चाहिँ पढाउने। जस्तै हामीले कृषिको बारेमै पढाउने हो भनेदेखि जुम्लामा पढाउँदा एउटा सब्जेक्ट हुन्छ तर हामीले त्यही कुरा तराईमा पढाउँदा हामीले धनगढीमा पढाउँदाखेरि त्यही सब्जेक्ट के हुन्छ फरक हुन्छ कृषिमा पनि, मैले एउटा इक्जाम्पल दिएँ। त्यस्तै हामीले टुरिज्मको कुरा हामीले हेऱ्यौँ भनेदेखि त्यो सोलुमा पढाउँदा एउटा छुट्टै पढाउनु पर्ला, त्यहाँ माउन्टेनिङको कुरा पढाउनु पर्ने होला, अरू कुराहरू पढाउनु पर्ने होला, पोखरामा पढाउँदा छुट्टै कुरा पढाउने होला, मुस्ताङमा पढाउँदाखेरि हामीले मेडिटेसनको बारेमा पढाउने होला, पशुपतिमा काठमाडौँमा पढाउँदा अब हाम्रो बौद्ध दर्शनको कुराहरू हुनसक्छ, होइन नेवार संस्कृतिका कुराहरू हुन सक्छन्, लुम्बिनीमा पढाउँदा हामीले बौद्ध दर्शनका कुराहरू, जनकपुरमा पढ्दाखेरि त्यो छुट्टै कुराहरू हुन सक्छ, हामीले त्यो मोडेलमा लग्नुपर्छ भनेर त्यो इस्युलाई हामीले यसमा राखेका छौँ।
तपाईँहरूको प्रतिवेदन पढिसकेपछि, तपाईँहरूको प्रतिवेदनको विषयमा समाचार माध्यममा आइसकेपछि, तपाईँहरू अलिकति बढी उच्च शिक्षामा केन्द्रित हुनुभयो भन्ने छ, बाल विकास चाहिँ समेट्नु भएको छैन?
होइन, समेटेका छौँ हामीले, त्यहाँ सबै समेटेका छौँ हामीले। विद्यालय तहको शिक्षालाई चाहिँ हामीले अहिले एउटा बाल कक्षा अनि त्यसपछि आधारभूत शिक्षा र माध्यमिक शिक्षा भनेर राखिएको छ अहिलेको हाम्रो सिस्टममा। भने हामीले प्रतिवेदनमा बाल कक्षाबाट कक्षा चारसम्मलाई चाहिँ पूर्व आधारभूत तह भनेका छौँ, कक्षा पाँचदेखि आठसम्मलाई आधारभूत तह भनेका छौँ, कक्षा नौदेखि बाह्रसम्मलाई माध्यमिक तह भनेका छौँ। र हामीले के पनि भनेका छौँ भनेदेखि, त्यो पूर्व आधारभूत तह, आधारभूत तह र माध्यमिक तहको शिक्षा छुट्टा छुट्टै ब्लकमा अध्यापन गराउने, कक्षा चारमा पढ्ने विद्यार्थी र कक्षा आठमा पढ्ने विद्यार्थी चाहिँ सकेसम्म भेट नहोस्, त्यो साइकोलोजिकल इफेक्ट पर्ने रहेछ कि बच्चाहरूलाई, त्यो भएर हामीले त्यो मोडेलमा अध्ययन अध्यापन गराउनु पर्छ भनेर राखेका छौँ। त्यो सबै कुरा हामीले त्यसमा मेन्सन गरेका छौँ।
तपाईँले जुन नीति बनाउनु भएको छ, नीति बनाउनु एउटा महत्त्वपूर्ण कुरा हो, त्योभन्दा महत्त्वपूर्ण कुरा के हो भने त्यसलाई कार्यान्वयनमा ल्याउनु अझ महत्त्वपूर्ण कुरा हो। यो कार्यान्वयनको बाटोमा जाने अवस्था देख्नुहुन्छ तपाईँहरूले निर्माण गरेको त्यो नीतिको प्रतिवेदन?
यसमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापति चाहिँ यो कार्यान्वयन गराउँछु म, यसलाई चाहिँ 14 महाधिवेशनमा लगेर छलफल गराउँछु, पारित गराउँछु भनेर उहाँ चाहिँ वचनबद्धता प्रकट गर्नुभएको छ, र हामीलाई आशा छ यो चाहिँ पारित हुन्छ र यो कार्यान्वयनमा आउँछ भन्ने कुरामा चाहिँ हामी पूर्ण विश्वस्त छौँ।
जुन तपाईँले यो नीति तयार गर्नुभएको छ, यसको निर्माणका आधारहरू चाहिँ के हुन्?
यसको निर्माणको आधारमा चाहिँ हामीले के गर्यौँ भनेदेखि, सबभन्दा पहिला त अहिलेसम्म हामीसँग के कस्ता पोलिसी डकुमेन्टहरू बने हामीले, होइन हिजो पञ्चायतकालमा राणाकालबाट नै नेपालको शिक्षा कसरी विकास भयो, हामी कुन मोडेलबाट यो लेभलसम्म हामी आइपुग्यौँ भनेर हामीले हेऱ्यौँ। त्योभन्दा सबभन्दा ठुलो कुरा चाहिँ नेपाली काङ्ग्रेस स्थापना भए पश्चात नेपाली काङ्ग्रेसले एउटा जुन बिपी कोइरालाको एउटा समाजवाद भन्ने थियो, उहाँले चाहिँ 2015 सालमै बनेको सरकारले चाहिँ एउटा समाजवादी शिक्षाको मोडेलको बारेमा उहाँले नीति तथा कार्यक्रममा उहाँले उल्लेख गर्नुभएको थियो, त्यो कुरालाई हामीले चाहिँ मूल आधार मान्यौँ। त्यस पछाडि अन्तर्राष्ट्रिय प्र्याक्टिस के भइरहेको छ त, जस्तै हाम्रो छिमेकी देशमा इन्डियामा कसरी प्र्याक्टिस गरिराखेको छ, होइन एकदम डेभलप कन्ट्रीहरूमा युरोपमा कसरी प्र्याक्टिस छ, अमेरिकामा कसरी छ, जापानमा कसरी छ, कोरियामा अहिले सबभन्दा राम्रो चाहिँ जापानको एजुकेसन सिस्टम भन्छौँ हामीले विद्यालय तहको, त्यस यी सबै कुराहरूलाई हामीले अध्ययन गरिसके पश्चात हामी विज्ञहरूसँग बस्यौँ, हामीले विज्ञहरूसँग बस्यौँ, विज्ञहरूसँग छलफल गऱ्यौँ, हामीले लगभग मोर देन 70-70 भन्दा बढी त हामीले मिटिङै गऱ्यौँ होला जुम मार्फत विज्ञहरूसँग। तत्पश्चात हामीले तयार गरेको कुराहरू चाहिँ त्यो विश्वविद्यालयमा एमफिल र पिएचडी गर्दै गरेका विद्यार्थीहरूसँग पनि हामीले छलफल गऱ्यौँ, अनि विदेशमा बसेर काम गरिरहेका जुन एउटा विज्ञको ग्रुपहरू हुन्छ हामीले उहाँहरूसँग पनि छलफल गऱ्यौँ। त्यहाँबाट आएका सल्लाह सुझावको आधारमा चाहिँ हामीले यो कुराहरू राखेको हुनाले हामीले यसले चाहिँ हामीलाई यो प्रतिवेदन बनाउनको लागि चाहिँ ठुलो एउटा फ्रेमवर्क चाहिँ हामीलाई प्रदान गरे।
तपाईँले केही कुरा अलिकति अगाडि पनि भन्नुभयो, हामीले यो नीति निर्माण गर्दाखेरि 53 विज्ञहरूसँग हामीले सरसल्लाह गऱ्यौँ भन्नुभयो, त्यो विज्ञको टोलीमा चाहिँ को को हुनुहुन्थ्यो, कस्तो प्रकारको व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको पृष्ठभूमि के थियो?
त्यसमा जस्तै अब मैले नामै लिएर भन्नु पर्दाखेरि म 2-4 विज्ञहरूको नाम लिन्छु, हामीले प्रतिवेदनमा सबैको नामै उल्लेख गरेका छौँ हामीले त्यो एनएक्समा अनुसूचीमा, जस्तै केदार भक्त माथेमा, होइन काठमाडौँ विश्वविद्यालयको संस्थापक ऋषि सुरेश राज शर्मा, हाम्रो चाहिँ अब संयुक्त राष्ट्र सङ्घको त्यो स्थायी प्रतिनिधि हुनुहुन्थ्यो जयराज आचार्य, होइन सुदूरपश्चिम विश्वविद्यालयको भिसी हुनुहुन्थ्यो जयराज अवस्थी, त्यस्तै तीर्थ खनिया, होइन पूर्व शिक्षा सचिवहरू जनार्दन नेपाल लगायत, अब महाश्रम शर्मा, होइन अब हामीले एकदम शिक्षाविद भनेर चिनेका अब मनप्रसाद वाग्ले, विद्यानाथ कोइराला, होइन प्राविधिक शिक्षामा एकदम राम्रो नाम कलिएको हामीले शङ्खनाथ शर्मा, यी लगायत जस्तै हरि प्रधान, उहाँले चाहिँ जापान के अरे पाकिस्तानमा गएर लामो समयसम्म प्राविधिक शिक्षामा काम गर्नुभएको थियो, उहाँहरू सबैसँग हामीले छलफल गरेर राखेर हामीले प्रतिवेदन तयार गर्दा चाहिँ 7 ग्रुप तयार गरेका थियौँ कि। सुरुमा चाहिँ हामीले एउटा आधारभूत तहको शिक्षा भनेर एउटा ग्रुप बनाएका थियौँ, 7 कार्यदल बनाएका थियौँ सुरुमा, त्यस्तै माध्यमिक शिक्षाको हामीले अर्को कार्यदल बनाएका थियौँ, त्यस्तै प्राविधिक शिक्षाको बनाएका थियौँ, त्यस्तै उच्च शिक्षामा चाहिँ प्राविधिक र गैर प्राविधिक भनेर बनाएका थियौँ, त्यस्तै हामीसँग पूर्वीय दर्शन भएको हुनाले पूर्वीय दर्शनलाई पनि हामीले राखेका थियौँ र अहिले हामीले हाम्रो शिक्षा प्रणालीमा सबभन्दा बढी ल्याकिङ भएको चाहिँ अनुसन्धान र अन्वेषणको पात चाहिँ ल्याकिङ भएको हुनाले त्यो अनुसन्धान र अन्वेषणलाई चाहिँ विद्यालय तहको शिक्षाबाट उच्च शिक्षासम्म नै त्यसलाई इन्टिग्रेट गर्नुपर्छ भनेर एउटा त्यसको छुट्टै कार्यदल बनाएका थियौँ। त्यो सातवटा कार्यदलमा हामीले शिक्षा विभागका सदस्यहरू र विज्ञहरू उहाँहरूको चाहिँ एक्सपर्टिजको आधारमा त्यो सातवटा कार्यदलमा उहाँहरूलाई राखेर हामीले छलफल गरेका थियौँ। त्यसको आधारमा चाहिँ हामीले यो प्रतिवेदन तयार गरेका हौँ।
तपाईँहरूले तयार पारेको यो शिक्षा नीतिको प्रतिवेदनभित्र चाहिँ शिक्षक प्राध्यापक र विद्यार्थी कल्याणकारी परिषदको स्थापना गरिने भन्नुभएको रहेछ। त्यो भन्ने चाहिँ के हो, कस्तो प्रकारको संरचनाको कुरा गर्नुभयो?
जस्तै शिक्षा क्षेत्रलाई चाहिँ राजनीतिबाट अलिकति बाहिर राख्नुपर्छ होइन, यसमा चाहिँ राजनीति गर्नु हुँदैन भन्ने हाम्रो मान्यता छ र शिक्षकहरूले चाहिँ दलीय राजनीति गर्नु हुँदैन। उहाँहरूले राजनीति के को लागि गर्नुपर्छ भन्दाखेरि विद्यार्थीको क्यापेसिटी इन्हान्समेन्टको लागि, शैक्षिक गुणस्तर बढाउनको लागि, उहाँहरूको वृत्ति विकासको लागि होइन। त्यो हामीले शिक्षक र प्राध्यापकको शिक्षाको लागि शिक्षक परिषद भनेका छौँ, टिचर काउन्सिल, प्राध्यापकहरूको लागि चाहिँ प्रोफेसर काउन्सिल र स्टुडेन्टको लागि चाहिँ स्टुडेन्ट वेलफेयर काउन्सिल भनेर राख्ने हामीले। त्यो स्टुडेन्ट वेलफेयर काउन्सिलले के गर्छ भनेदेखि विद्यार्थीको हक हितको लागि काम गर्छ। जस्तै विश्वविद्यालयमा विद्यार्थीले गर्ने कामहरू रिसर्चको काम भयो कि भएन, त्यो विद्यार्थी रिसर्चमा इन्गेज हुन सकेको छ कि छैन, विश्वविद्यालयमा एकाडेमिक एक्सेलेन्स इन्हान्स गर्नको लागि आवश्यक पर्ने पूर्वाधार छ कि छैन होइन, त्यसमा सफ्ट कुराहरू पर्छन्, टेक्नोलोजीको कुराहरू पर्छन्, टिचिङ मेटेरियलका कुराहरू हुन्छन्, त्यो टिचिङ त्यो पेडागोजीको कुराहरू पर्छ, त्यो कुराहरूमा फोकस हुनु पर्यो। त्यो पोलिटिकल आइडियोलोजी भन्दा पनि विद्यार्थीहरू चाहिँ आफ्नो स्किलको लागि, आफ्नो नलेजको लागि, आफ्नो क्यापेसिटीको लागि बढी लाग्नु पर्यो, त्यसको लागि चाहिँ स्टुडेन्ट वेलफेयर काउन्सिल मार्फत चाहिँ काम गर्नु पर्यो भनेर हामीले यसमा राखेका छौँ। यसको प्र्याक्टिस चाहिँ काठमाडौँ विश्वविद्यालयले चाहिँ यसको प्र्याक्टिस स्थापना कालबाट नै गरेको छ र म पिएचडी अध्ययन गर्दाखेरि काठमाडौँ विश्वविद्यालयको त्यो पिएचडी ग्रुप स्कुल अफ एजुकेसनको म स्टुडेन्ट वेलफेयर काउन्सिलकै प्रेसिडेन्ट भएको हुनाले पनि मैले त्यो अलिकति यो मोडेलबाट जानुपर्छ भनेर चाहिँ त्यो कन्सेप्टलाई चाहिँ हामीले यसमा इन्जेक्ट गर्न खोजेका।
तपाईँहरूको प्रतिवेदनभित्र शिक्षक प्राध्यापक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्ने भन्ने कुरा समावेश गर्नुभएको रहेछ, यो सम्भव देख्नुहुन्छ?
त्यो कमिटमेन्टको कुरा हो, लिडरसिपले कमिटमेन्ट गर्यो भनेदेखि त्यो सम्भव हुँदैन जस्तो लाग्दैन मलाई। किनभने जस्तै शिक्षक भनेको त कुनै पार्टीको हुँदैन नि त, हुन्छ र शिक्षक भनेको त विद्यालयको हुनु पर्यो, विद्यार्थीको हुनु पर्यो, अनि त्यो एकाडेमिक एक्सेलेन्स इन्हान्स गर्नको लागि हुनु पर्यो। त्यो कारणले गर्दा उहाँहरूलाई त्यो सही राजनीतिक गतिविधिमा चाहिँ नलगाउने, शैक्षिक गुणस्तर बढाउनको लागि लगाउने भनेर राखेको हामीले।
तपाईँहरूको प्रतिवेदनभित्र शिक्षक र प्राध्यापकको मर्यादाक्रम सोही तहको निजामती कर्मचारीको तहभन्दा माथि राखिने भन्नुभएको रहेछ, यसको उद्देश्य चाहिँ के हो?
यसमा यस्तो छ, सबभन्दा ठुलो कुरा चाहिँ हामीले परापूर्व कालबाट नै हेर्दै आउँदाखेरि हाम्रो जुन संस्कृति छ, हाम्रो सभ्यता छ, त्यो सभ्यतामा चाहिँ शिक्षकहरू गुरुवर्गहरू समाजमा सबभन्दा बढी माथिल्लो तहमा स्थापित भएको हुनाले हामीले त्यो कुरालाई बिचमा कतै छोड्यौँ कि भन्ने, त्यो छोड्यौँ हामीले बिचमा, त्यो भएर हामीले त्यसलाई चाहिँ जुन पहिला थियो त्यही स्थानमा राख्नुपर्छ भनेर हामीले यसलाई समावेश गरेका।
के अहिले तपाईँको भनाइअनुसार निजामती कर्मचारी र शिक्षकहरू बिचको विभेद छ भन्नुभएको हो?
विभेद छ, विभेद छ। जस्तै सेवा सुविधाका कुराहरू हामीले अहिलेको अस्तिको हामीले बजेटमै हेऱ्यौँ भने पनि त्यहाँ थुप्रै विभेदहरू पाउँछौँ हामीले बजेटमा होइन, त्यो त एउटा देखिने सेवा सुविधाका कुराहरू पनि निजामती कर्मचारीभन्दा शिक्षकहरूलाई बन्देज गरिएको छ भने मर्यादा क्रममा पनि अलिकति त्यो नमिल्दो देखिएको हुनाले हामीले यसलाई माथि राख्नुपर्छ भनेर हामीले आवाज उठाएका हौँ, यसलाई अगाडि नै राख्नुपर्छ भन्ने छ हाम्रो।
निजी लगानीका विद्यालयहरूलाई पनि कहीँ कतै समावेश गर्नुभएको छ कि छैन प्रतिवेदनभित्र?
हामीले गरेका छौँ, निजी लगानीका विद्यालयहरूलाई चाहिँ कुठी अथवा सहकारीको मोडेलमा चाहिँ सञ्चालित गर्ने भनेर हामीले राखेका छौँ।
भन्नु खोजेको अहिलेको जुन नाफामुखी जस्तो देखिएको छ त्यसलाई चाहिँ त्यहाँबाट अलग राख्नुपर्छ भन्नुभएको
हो? अलग राख्नुपर्छ भनेका छौँ हामीले।
तपाईँको प्रतिवेदनभित्र चाहिँ प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने व्यवस्थालाई परिवर्तन गरी प्राज्ञिक व्यक्तिलाई नै विश्वविद्यालयको उपकुलपति वा अध्यक्ष बनाउनु पर्ने जुन प्रस्ताव राख्नुभएको छ यो कति उपयुक्त छ, कति उचित छ?
यसमा विश्वविद्यालय भनेको एउटा प्राज्ञिक थलो हो, त्यो प्राज्ञिक थलोको चाहिँ नेतृत्व प्राज्ञिक व्यक्तिले नै गर्दा राम्रो हुन्छ होइन, उहाँहरूले बढी समय दिन सक्नुहुन्छ। जस्तै अहिले हामीले हेऱ्यौँ भने नेपालमा 11 विश्वविद्यालयहरू छन्, त्यो 11 विश्वविद्यालयको बारेमा सामान्य प्रधानमन्त्रीले दिनमा 11 मिनट पनि सोच्न पाउनुहुन्न कि, भ्याउनुहुन्न, उहाँसँग समय नै हुँदैन। किनभने देशका त थुप्रै इस्युहरू हुन्छन् होइन, राज्य सञ्चालन गर्ने भएपछि प्रधानमन्त्रीका त अरू थुप्रै जिम्मेवारी हुन्छन्। त्यो भएको हुनाले त्यो प्राज्ञिक व्यक्तिलाई नै हामीले त्यसको प्रमुख बनायौँ भनेदेखि उसको कार्ययोजनाहरू हुन्छन्, अरू कुराहरू हुन्छन्, त्यसको आधारमा उसले के गर्न सक्छन् भन्दा फुल्ली मोटिभेसनको साथ चाहिँ एउटा हामीले हरेक आन्दोलनमा प्राज्ञिक व्यक्तिहरूलाई ल्याउँ होइन, देशको परिवर्तन गर्नको लागि चाहे त्यो 46 आन्दोलन होस् अथवा 62-63 आन्दोलन होस्, त्यसमा हामीले प्राज्ञिक व्यक्तिहरूको चाहिँ सहयोग लियौँ। तर त्यसको जिम्मेवारी चाहिँ फेरि राजनीतिक तहमा नै गयो कि भन्ने लागेको हुनाले त्यसलाई त्यो जुन ठाउँमा जसले सङ्घर्ष गर्यो उनीहरूलाई नै त्यो ठाउँको प्रमुख बनाउनु पर्छ भन्ने यसको मुख्य उद्देश्य हो यसलाई। र यो कुरामा चाहिँ प्रधानमन्त्री पनि यसमा कन्भिन्स हुनुहुन्छ, यो चाहिँ कार्यान्वयन हुन्छ, हामी यसमा चाहिँ हामी पुरै नीति नै कार्यान्वयन हुने हुन्छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ।
विश्वविद्यालय अनुसन्धानको क्षेत्रको रूपमा हेर्ने गरिन्छ विश्वभरि हेर्दाखेरि, तपाईँहरूले यो अनुसन्धानको पाटोलाई कहीँ कतै समेट्नु भएको छ कि छैन तपाईँहरूको प्रतिवेदनमा?
हामीले प्रत्येक तहको पढाइमा, त्यो विश्वविद्यालयमा मात्रै नभएर हामीले विद्यालय तहलाई पनि हामीले रिसर्चसँग लिङ्क गर्नुपर्छ भनेर हामीले राखेका छौँ। र विश्वविद्यालयमा त हामीले प्रत्येक क्याम्पसले चाहिँ जुन शैक्षिक संस्थाहरू हुन्छ, क्याम्पसहरू होइन, आङ्गिक क्याम्पसहरू अथवा अरू क्याम्पसहरू छन्, ती प्रत्येक क्याम्पसले एउटा रिसर्च एन्ड त्यो इनोभेसन सेन्टर, अनुसन्धान र अन्वेषण केन्द्रको चाहिँ स्थापना नै गर्ने विभाग नै अनिवार्य स्थापना गर्नुपर्छ भनेर हामीले यसमा राखेका छौँ। र हामीले के पनि भनेका छौँ भने विश्वविद्यालयमा पढाउने जुन प्राध्यापकहरू हुनुहुन्छ त्यो प्राध्यापकले वर्षको 2 आर्टिकल चाहिँ आफ्नो विषयसँग सम्बन्धित आर्टिकलहरू पब्लिस गरेर रिसर्चेबल आर्टिकलहरू गरेर आफ्नो सम्बन्धित विभागलाई बुझाउनु पर्नेसम्म पनि राखेका छौँ हामीले। भने विद्यालय तहको शिक्षकको चाहिँ प्रत्येक 3-3 वर्षमा नलेज अडिट हुनुपर्छ, उनीहरू पनि अपग्रेड हुनुपर्छ। अहिलेको समयमा विद्यालय तहमा पढाउने शिक्षकहरू पनि टेक्नोलोजीसँग अवेर हुनु पर्यो होइन, अरू कुराहरू जान्नु पर्यो भनेर त्यो कुरा पनि हामीले समावेश गरेका छौँ।
तपाईँहरूको पार्टीले शिक्षाको विषयमा यसरी छुट्टै नीतिको प्रतिवेदन तयार पारिरहँदा सम्भवतः यो पहिलोपटक कुनै राजनीतिक दलले यसरी नीति सार्वजनिक गरेको होला, अन्य पार्टीले पनि यसरी शिक्षाको नीति चाहिँ बाहिर ल्याउन आवश्यक देख्नुहुन्छ कि देख्नुहुन्न?
यसमा यस्तो छ, हामीले चाहिँ यो शिक्षा नीतिको नाम नै राष्ट्रिय शिक्षा नीति भनेर राखेका छौँ। र यो नीति तयार गर्दाखेरि हामीले नेपाली काङ्ग्रेसको सँग शुभेच्छुक संस्थासँग मात्रै नभइकन अब राष्ट्रिय शिक्षक संगठन होइन, प्रगतिशील प्राध्यापक सङ्घ, अनि नेपाल शिक्षक महासङ्घ, त्यो महासङ्घमा त शिक्षकहरूको सबैको ऊ छ नि त, अनि त्यस्तै नेपाल प्राध्यापक सङ्घ, नेपाल प्राध्यापक सङ्घमा त सबैको प्रतिनिधित्व छ नि त, त्यो सबैसँग हामीले छलफल गरेको हुनाले समाजमा भएका एउटा मात्रै पोलिटिकल पार्टीको विज्ञ मात्रै नभइकन विभिन्न पार्टीका पोलिटिकल पार्टीसँग आबद्ध विज्ञहरूलाई पनि हामीले समावेश गरेको हुनाले मलाई लाग्छ यो नीति चाहिँ आउँदा त अब काङ्ग्रेसको पार्टीको धारणाको रूपमा आउँछ महाधिवेशन मार्फत, तर यसले चाहिँ त्यो एउटा राष्ट्रिय शिक्षा नीतिमा हुनुपर्ने जति पनि कम्पोनेन्टहरू छ त्यो सबै इन्टिग्रेट भएको हुनाले अरू पार्टीको चाहिँ छुट्टै यो शिक्षा नीति आवश्यक पर्छ जस्तो चाहिँ मलाई लाग्दैन। यसलाई नै अगाडि बढाएर जाँदा हुन्छ भन्ने हाम्रो निष्कर्ष हो। यस
समय उपलब्ध गराइदिनु भयो समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
मलाई यो अवसर दिनुभएकोमा म रेडियो नेपालप्रति र विशेष गरी हाम्रो संवाददाता तपाईँप्रति चाहिँ हार्दिक आभार प्रकट गर्दछु।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसको शिक्षा विभागका सचिव डाक्टर कृष्णप्रसाद पौडेल। आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म। कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सतेगमाए।